यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संघीय संसदका दुवै सदनबाट सरकारले ल्याएका 5 अध्यादेश स्वीकृत। प्रतिनिधि सभा बैठकमा एनजीओ र आईएनजीओ मार्फत नेपालमा आएका सहयोगको विवरण सार्वजनिक गर्न र देशका विभिन्न भागमा रहेको खानेपानीको समस्या समाधान गर्न सांसदहरूको माग। सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै समृद्धि हासिल गर्न सकिने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। र बन्धक रिहा गर्न हमासलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्तिम चेतावनी।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। संघीय संसदका दुवै सदनबाट सरकारले ल्याएका विभिन्न 5 अध्यादेश स्वीकृत भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकबाट स्वीकृत 5 अध्यादेश राष्ट्रिय सभाको आज बसेको बैठकले स्वीकृत गरेको हो। राष्ट्रिय सभाको आजको बैठकले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, निजीकरण पहिलो संशोधन अध्यादेश 2081 बहुमतले स्वीकृत गरेको हो। यस्तै आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश राष्ट्रिय सभाको बैठकले स्वीकृत गरेको हो। सरकारले विभिन्न 6 अध्यादेश ल्याएको भए पनि भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2081 भने सभामा पेश भएको छैन। राष्ट्रिय सभाको आजको बैठकमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सरकारले संवैधानिक बाटोबाटै मुलुकको आवश्यकता अनुसार अध्यादेश ल्याएकोले अध्यादेश अस्वीकार गर्नुको औचित्य पुष्टि नहुने बताउनुभयो। यस्तै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश 2081 छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशले योजना आयोगको अधिकार कटौती नगरेको भन्दै अन्यलतालाई हटाई आयोग र मन्त्रालय बीचको समन्वय र समझदारीबाट बजेट निर्माण गर्ने वातावरण बनेको बताउनुभयो।
छिटोभन्दा छिटो प्रभावकारी ढंगले कार्य सम्पादन गर्ने, खास गरी आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व ऐनमा चाहिँ शीघ्र संशोधन गरेर हामीले चाहिँ जुन बजेट निर्माणको पूर्व सन्ध्यामा छौं, यसले चाहिँ बजेट निर्माण र यसको कार्यान्वयनसँग गाँसिएका यावत विषयहरूलाई प्रभावकारी बनाउनका लागि यो चाहिँ संशोधन आवश्यक थियो। ती अन्यलहरू थिए, ती अन्यलहरू दुविधाहरूलाई अन्त्य गरेर स्पष्टता कायम गर्ने काम जरूर यो अध्यादेशले गरेका छ, गर्नु पर्थ्यो।
यस्तै निजीकरण पहिलो संशोधन अध्यादेश 2081 माथिको छलफलमा अर्थमन्त्री पौडेलले सार्वजनिक संस्थान र प्रतिष्ठानहरूको सुदृढीकरणका लागि अध्यादेश ल्याइएको जानकारी दिनुभयो। अर्थमन्त्री पौडेलले अध्यादेशका सम्बन्धमा गलत भाष्य निर्माण गर्न नहुने उल्लेख गर्नुभयो। बैठकमा आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशमाथिको छलफलमा उठेका प्रश्नको जवाफमा अर्थमन्त्री पौडेलले उपभोक्ताको हित प्रवर्धन गर्ने गरी अध्यादेश ल्याइएको बताउनुभयो। यस्तै सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशमाथिको छलफलमा उठेका प्रश्नको जवाफमा भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रका विकृति हटाउन र बचतकर्ताको रकम सुरक्षामा तत्काल गर्नुपर्ने कामका लागि अध्यादेश ल्याइएको स्पष्ट गर्नुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एचपीभी खोपलाई आगामी वर्षदेखि सरकारको नियमित खोप कार्यक्रममा समावेश गरिने जानकारी गराउनुभयो। पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपीभी खोप 14 वर्षभन्दा माथिका किशोरी तथा महिलालाई समेत लगाउन सकिने बारे अध्ययन भइरहेको मन्त्री पौडेलले बताउनुभयो।
विश्व स्वास्थ्य संगठनबाट सुरक्षित, प्रभावकारी र गुणस्तरीय प्रमाणित भएको एचपीभी औषधि व्यवस्था विभागबाट हाम्रो देशमा प्रयोग गर्नका लागि अनुमति प्राप्त भएपछि मात्र खोप अभियान सञ्चालन गरेको हो। नेपालको राष्ट्रिय खोप कार्यक्रममा समावेश भएको यो खोप सुरक्षित एवं प्रभावकारी छ र लक्षित समूहका किशोरीहरूलाई यो खोप निशुल्क उपलब्ध गराइएको छ। यो चाहिँ पुरूषहरूलाई पनि दिइने गरिएको छ। हामीले थप अध्ययन गरिरहेका छौं पुरूषहरूलाई र यो 14 वर्षभन्दा माथिका किशोरी र महिलाहरूलाई पनि उपयुक्त हुने भन्ने अध्ययनबाट देखिएको छ। यसलाई थप पुष्टि गर्ने र त्यसको स्रोत खोजेर उपलब्ध गराउनका निम्ति हामीले प्रयत्न गर्ने कुरा अनुरोध गर्न चाहन्छु।
मन्त्री पौडेलले हालसम्म 14,46,601 किशोरीलाई एचपीभी खोप लगाइएको जानकारी गराउनुभयो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो सभा 1 बजे बस्नेछ। प्रतिनिधि सभाको आजको बैठकमा निकासी पैठारी नियमन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव सैद्धान्तिक छलफलपछि सर्वसम्मतिले स्वीकृत भएको छ। विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रमा लगानी प्रवर्धन तथा नेपाली उत्पादनको बजारीकरणका लागि आवश्यक नीतिगत सुधार गर्न सरकारले विधेयक ल्याएको बताउनुभयो। छलफलमा सांसदहरूले सरकारको बढ़दो व्यापार घाटा नियन्त्रणका लागि स्थानीय उत्पादनको बजारीकरणमा जोड़ दिनुपर्ने, भन्सार बिन्दुहरू व्यवस्थित बनाउनुपर्ने र खुल्ला सीमानाबाट हुने चोरी निकासीको नियन्त्रणका लागि निगरानी बढ़ाउनुपर्नेमा जोड़ दिनुभयो। यस्तै प्रतिनिधि सभाको बैठकमा सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद रामहरि खतिवड़ाले एनजीओ आईएनजीओ मार्फत आएका सहयोग तथा नेपालका विभिन्न क्षेत्रमा भएको लगानीको यथार्थ विवरण जानकारी गराउन माग गर्नुभयो। सांसद देवेन्द्र पौडेलले विदेशमा रहेका नेपालीको सुरक्षा र ससम्मान फिर्ता गर्ने वातावरण तयार गर्न सरकारले तुरन्तै परराष्ट्र मन्त्रालय मार्फत अन्तर्राष्ट्रिय सेल गठन गरेर पहल कदमीको लागि गम्भीर हुन आग्रह गर्नुभयो। सांसद लालप्रसाद सावा लिम्बुले झापाको शिवसताक्षी नगरपालिकाको क्याम्ब्रिज बोर्डिङ स्कूलको प्रांगणमा रोकेर राखिएको अवस्थामा बस जलेको विषयमा सत्य तथ्य पत्ता लगाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद हरि ढकालले एलपी ग्यासमा देखिएको समस्याप्रति सरकारको ध्यान आकर्षण गराउँदै सरकारले आम नागरिकको समस्या नबुझेको टिप्पणी गर्नुभयो। सांसद माधव सापकोटाले शिक्षकहरूका जायज माग पूरा गरी मर्यादित रूपमा अध्यापन गर्ने वातावरण तयार गर्न माग गर्नुभयो। यस्तै प्रतिनिधि सभाको आकस्मिक र शून्य समयमा उठेका प्रश्नको जवाफ दिनुहुँदै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले मन्त्री परिषदको स्वीकृतिमा गर्नुपर्ने कामहरू समेत आफू खुशी गरेका कारण नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधिएको बताउनुभयो।
भदौमा उहाँले कार्य सम्पादनको लागि अनुरोध गर्नु भएन, मूल्याङ्कन हुने कुरै भएन। असोजमा उहाँलाई स्मरण गराइयो, लिखित त्यसलाई व्यवस्था गरियो र एकैचोटि पुसमा ल्याएर उहाँले आफैले नम्बर दिएर मेरो चाहिँ 98.99% आएको छ है भनेर मन्त्रालयलाई दिइदिनुभयो। यसको अर्थ विद्यार्थी यदि जाँचमै उपस्थित भएन भने उहाँले कति नम्बर प्राप्त गर्नुहुन्छ मलाई सोध्न मन छ। त्यस कारणले उहाँ कानून भन्दा माथि हुनुहुन्छ, उहाँलाई कानून लाग्दैन भनेर भनिदिनु पर्यो। हामीले ल्याएको व्यवस्था त्यस्तो होइन, सबै नागरिकहरू नेपालको कानून अन्तर्गत रहनेछन्। कानूनको परिपालन गर्ने जिम्मेवार पदमा रहने या नरहने सबैको दायित्व हो। त्यस कारणले उहाँले शून्य नम्बर पाउनु भएको व्यवहार म निवेदन गर्न चाहन्छु। उहाँ उपस्थित नै हुनु भएन, टेर्दै टेर्नु भएन, सुन्दै सुन्नु भएन, चिन्दै चिन्नु भएन।
मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरणले उठ्न बाँकी बक्यौतालाई समेत आमदानीमा देखाएर नाफामा रहेको देखाए पनि वास्तविकता भने त्यस्तो नरहेको सदनलाई जानकारी गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिनको 1 बजे बस्नेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई आत्मनिर्भरताको बाटोमा लैजानुको विकल्प नभएको बताउनु भएको छ। महोत्तरीको गौशाला नगरपालिका 1 रामनगरमा आज नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रीजको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले औद्योगिक विकास र रोजगारी सृजनामा प्राथमिकता दिइने बताउनुभयो। प्रधानमन्त्री ओलीले हुलाकी राजमार्ग, सुनकोशी मरिन डाइभर्सन लगायतका योजना छिटो सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले आफ्नै कागज देशभित्र प्रयोग गर्ने अवसर र व्यापार घाटा सन्तुलनका लागि उद्योगले योगदान दिए आत्मनिर्भर बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रयास बिना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेको उल्लेख गर्नुभयो। उहाँले मुलुकमा अब राजतन्त्र नफर्कने उल्लेख गर्दै सबै संविधान अनुसार चल्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा भूतपूर्व सैनिकले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा उहाँले सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भए मात्रै कांग्रेस पार्टी बलियो हुने चर्चा गर्नुभयो। सभापति देउवाले गोर्खा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको पनि जानकारी गराउनुभयो। उहाँले गोर्खा भर्तीका समस्या समाधानका लागि कूटनैतिक तहमा कुरा अगाडि बढ़ाउने प्रतिबद्धता जनाउनुभयो। सुक्खा र खडेरीको समयमा हुने आगलागी र वन डढेलोका घटनाबाट वर्षेनी ठूलो जनधनको क्षति हुने गरेको छ। आगलागीका घटना मानवीय कारणले पनि हुन सक्ने भएकाले स्वयं नागरिक नै सचेत हुनुपर्ने देखिन्छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
हामीले आफ्नो सम्पत्तिको आफै संरक्षण गरौं, आगो जन्य सामानहरूलाई सुरक्षित गरेर राखौं।
तानसेन छका दिनेश गन्धर्वले भने चाहिँ आफ्नो जीवधनको सुरक्षा आफै गर्नुपर्दछ। गर्मी याममा सानो लापरवाहीले पनि ठूलो आगो लागेको घटना हुने भएकाले सरकारको मुख ताक्नु भन्दा सबै सतर्क रहने हो भने आगलागी जस्ता विपदका घटना कम गर्न सकिन्छ। डिभिजन वन कार्यालयले अग्नि नियन्त्रक सामग्री खरिद, अग्नि नियन्त्रक दस्ता खडा गरी 3 महिनासम्म परिचालन गर्ने, विपदलाई ध्यान दिँदै गाड़ी भाडामा लिएर राख्ने तथा प्रचार प्रसारको काम गरिरहेको डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी खिल बहादुर तामाङले बताउनुभयो।
सकेसम्म प्रज्वलनशील पदार्थहरू रहेको ठाउँमा सरसफाई गर्ने, अग्नि नियन्त्रक सामग्रीहरू खरिद गरेका छौ, अग्नि नियन्त्रक दस्ताहरू हामीले तयारी राखेको अवस्थामा छ।
गत वर्ष मात्र पाल्पामा 3586 हेक्टर क्षेत्रफलमा आगो लागि भएको थियो, जसमा 2 जना घाइते, 37 घर गोठ जल्दा, 47 पशु चौपाया मरेको तथ्याङ्क डिभिजन वन कार्यालय पाल्पामा छ। जिल्लामा हुने विपदका घटनामा आगलागी प्रमुख भएकाले तयारीमा जुटिसकेको बताउनुहुन्छ जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी।
आगलागीको घटना, वन डढेलोको घटना चाहिँ सबभन्दा ठूलो अलिक भयावह रूपमा देखिएको र आगलागी हुन नदिन थाले तर डिभिजन वन कार्यालय मार्फत सामुदायिक वन उपभोक्ता समितिहरूलाई पनि हामी जिम्मेवार बनाइरहेको अवस्था छ।
आगलागी नियन्त्रणका लागि जिल्लामा तानसेन र रामपुर नगरपालिकाको 1-1 वटा मात्र दमकल रहेको छ। जिल्लाका 81 वडा मध्ये आगलागीका हिसाबले 40 वटा उच्च जोखिम, 25 वटा मध्यम र 16 वटा न्यून जोखिम रहेका वडाहरू रहेको डिभिजन वन कार्यालयले जनाएको छ। आगलागीका घटना घटाउनेलाई कानूनी कारवाही समेत हुने भएकाले त्यस किसिमका काम नगर्न नगराउन आग्रह गर्नुहुन्छ पुनः प्रमुख जिल्ला अधिकारी सुवेदी।
कसैले लाइहालो भन्ने दण्डात्मक हिसाबले पनि हामीले कारवाहीको दायरामा ल्याउनु पर्छ। कसले चाहिँ आगो लाउने काम गर्छ त्यस्तो घटनामा चाहिँ लागेको मान्छेहरूलाई ल्याएर चाहिँ हामी कानूनको कार्यवाहीको दायरामा पनि अगाडि बढाउने, कहिले चाहिँ पठाउनु पर्ने भयो भने पनि अदालतमा मुद्दा दायर गरेर चाहिँ पठाउने भनेर भनेका छौँ।
सुक्खा तथा होरी बतासको समय, खास गरी फागुनदेखि वैशाख जेठसम्मको समय आगो लागि हुने मुख्य समय हो। सानो गल्तीले छेडभरमै जीवनभरको दुःखले कमाएको सम्पत्ति खरानी हुने, मृत्यु तथा अङ्ग भङ्ग हुने अवस्था आउन सक्ने सम्भावनालाई ध्यान दिँदै स्वयं व्यक्ति नै सजग रहनु आवश्यक छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि विभिन्न 6 मुलुकका नवनियुक्त गैर आवासीय राजदूतहरूले ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित छुट्टा छुट्टै विशेष समारोहमा उहाँहरूले राष्ट्रपति पौडेल समक्ष ओहदाको प्रमाणपत्र पेश गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले जलस्रोत विधेयक चाँडो सदनमा पेश गर्ने बताउनु भएको छ। जल तथा ऊर्जा आयोगको सचिवालयद्वारा आज आयोजित कार्यक्रममा उहाँले पूर्वाधार विकास समितिमा छलफलका क्रममा रहेको जलस्रोत विधेयक दुई हप्ताभित्र टुंगो लगाएर सदनमा पेश गर्ने बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सरिता दवाड़ीले एकीकृत जलस्रोतको अवधारणालाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। काभ्रे पलाञ्चोक र मकवानपुरको हेटौडा जोड्ने पुल ठेक्का लागेको 8 वर्षमा पनि निर्माण सम्पन्न हुन सकेको छैन। काभ्रे पलाञ्चोकको खानेखोला गाउँपालिका 5 र मकवानपुरको बागमती गाउँपालिका 5 सिक्रे दोभान स्थित बागमती नदीमा 2 वर्षमा निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता भए पनि हालसम्म पुल निर्माण नभएको हो। 11,65,00,000 रूपियाँमा पुल निर्माणको ठेक्का लिएको महादेव शिखर तामाकोशी जेभीले समयमा काम सम्पन्न नगरेपछि वर्षेनी ताकेता गर्दै आए पनि हालसम्म पुल निर्माण नभएको बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ। सरकारको घुम्नै पर्ने 100 पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग विस्तारसँगै पुननिर्माण थालिएको छ। पदमार्गको स्विस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा संघीय सरकार, प्रदेश सरकार र भोजपुरको टेम्के मैयुङ गाउँपालिकाको साझेदारीमा 1 करोड़ रूपियाँको लागतमा पहिलो चरणको पदमार्ग विस्तारसँगै पुननिर्माणको काम थालिएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्धकहरू रिहा गर्न प्यालेस्टाइनी विद्रोही समूह हमासलाई अन्तिम चेतावनी दिनुभएको छ। सामाजिक सञ्जाल मार्फत बन्धक रिहा गर्न आह्वान गर्दै राष्ट्रपति ट्रम्पले अन्यथा हमास समूहका एक सदस्य पनि सुरक्षित नरहने चेतावनी दिनुभएको हो। हमासले बन्धक रिहा गर्न नमाने पछि गर्नुपर्ने कार्यका लागि इजरायललाई आवश्यक पर्ने सबै सहयोग पठाइसकेको पनि राष्ट्रपति ट्रम्पले बताउनुभयो। रूसले युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको गृहनगर क्रिएभी रिहमा गरेको क्षेप्यास्त्र आक्रमणमा 4 जनाको ज्यान गएको छ। रूसले प्रहार गरेको क्षेप्यास्त्र अमेरिका र बेलायतका मानवाधिकार स्वयंसेवी बसेको होटलमा लागेको थियो, तर क्षेप्यास्त्र खस्दा उनीहरू होटलको कोठा छाडेर हिँडिसकेका युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बताउनुभयो। राष्ट्रपति जेलेन्स्कीले आज ब्रसेल्समा युरोपेली नेताहरूसँग बैठक गर्ने तयारी गरिरहनु भएको बेला आक्रमण भएको थियो। अमेरिकाले युक्रेनलाई दिइएको सैन्य उपकरण सहयोग र सैन्य जासुसी सूचना बन्द गरेपछि सो आक्रमण भएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सरकारले आगामी आर्थिक वर्षका लागि बजेट लेखन कार्य शुरू गरेको छ। यसै क्रममा सरकारवाला पक्षहरूसँग छलफल र अन्तर्क्रिया पनि भइरहेका छन्। यसैबीच आगामी आर्थिक वर्ष 2082-83 बजेट निर्माणका सम्बन्धमा बिहिबार शहरी विकास मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयसँगको छुट्टा छुट्टै छलफलमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले संवैधानिक कार्य जिम्मेवारी अनुसार प्रदेश र स्थानीय सरकारको जिम्मेवारी र भूमिकालाई दृष्टिगत गर्दै ठूला आयोजनाहरूमा केन्द्रित हुन आग्रह गर्नु भएको छ। अर्थमन्त्री पौडेलले संघीय महत्वका आयोजनाहरू मात्र संघले गर्ने भएकाले नयाँ बजेटका लागि आयोजनाहरू प्रस्तुत गर्दा विशेष ध्यान दिन पनि आग्रह गर्नुभयो। अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय तहमा अधिकार र जिम्मेवारी हस्तान्तरण गरेर अघि बढ़दा मात्र संघीयताको अभ्यास बलियो हुने बताउनुभयो। शहरी विकास मन्त्रालयसँगको छलफलमा उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाश मान सिंह सचिव र विभागीय प्रमुखहरू हुनुहुन्थ्यो भने ऊर्जा मन्त्रालयसँगको छलफलमा ऊर्जा मन्त्री दीपक खड्का सचिव र विभागीय प्रमुख लगायतको सहभागिता रहेको थियो। सहकारी बचतकर्तासँग सम्बन्धित विभिन्न 9 संघ संस्थाले बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गर्नुपर्ने माग गरेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघ लगायतका संघ संस्थाले बिहिबार संयुक्त रूपमा पत्रकार सम्मेलन गरी बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गरी रकम अपचलन गर्ने संचालकलाई कानून बमोजिम कार्यवाही गर्न माग गरेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुशलभ केसीले वर्षौंसम्म वित्तीय शोषण गर्ने सहकारी संस्थालाई कार्यवाही गर्दै पीड़ित सर्वसाधारणलाई न्याय दिने विषयमा सरकारले ढिला गर्न नहुने बताउनुभयो। यस साताको शेयर कारोबारको पहिलो दिन आइतबार 75.24 को उच्च अंकले बढ़ेर 2890 को बिन्दुमा पुगेको शेयर बजार त्यसपछि निरन्तर घट्दै गएको छ। सोमबारदेखि निरन्तर घटिरहेको नेप्से परिसूचक बिहिबार 2.70 को झिनो अंकले घटेको भए पनि मंगलबार र बुधबार समेत घटेको शेयर बजार बिहिबार 2818.43 को बिन्दुमा पुगेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेलकुद समाचार।
नेपाली खेलाड़ीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। 6 खेलाड़ी सहित 10 सदस्यीय नेपाली टोली शुक्रबार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद राखेपले जनाएको छ। टोलीलाई राखेपका सदस्य सचिव टंकलाल घिसिङले बिहिबार त्रिपुरेश्वर स्थित राखेपमा एक कार्यक्रमका बीच विदाई गर्नुभयो। फागुन 23 चैत 1 गतेसम्म हुने प्रतियोगितामा 5 पुरूष र 1 महिला खेलाड़ीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। पुरूष 400 मिटर दौड़मा नवराज कार्की र गोविन्द गिरी, सर्टफुटमा हिमालयन हरियाल र फरिनारायण पौडेल तथा डिक्सक थ्रोमा राजु गुरूङले सहभागिता जनाउनेछन्। गोविन्दले ज्याम्पलिङ थ्रो पनि प्रतिस्पर्धा गर्नेछन्। प्रभा आङदेमले महिला 200 र 400 मिटर दौड़ तथा लमजङमा भाग लिनेछिन्। ललितपुर जिल्ला अपराजित रहँदै प्रधानमन्त्री कप राष्ट्रिय पुरूष क्रिकेट प्रतियोगिताको बागमती छनौटको च्याम्पियन बनेको छ। बिहिबार मूलपानी क्रिकेट मैदानमा सम्पन्न फाइनलमा ललितपुरले मकवानपुर जिल्ला विरूद्ध 65 रनको जित दर्ता गर्यो। ललितपुरले प्रस्तुत गरेको 193 रनको लक्ष्य पछ्याएको मकवानपुर 39.5 ओभरमा 127 रनमै समेटियो। त्यसअघि टस जितेर ब्याटिङ रोजेको ललितपुरले 49.3 ओभरमा सबै विकेट गुमाउँदै 192 रनको योगफल तयार पारेको थियो। इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्ड कपमा एपीएफ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ। बिहिबार इलामको ठूलो टुडी खेलमा सम्पन्न दोस्रो सेमी फाइनल खेलमा नेपाल पुलिस क्लबलाई 1-0 गोलले पराजित गर्दै एपीएफ उपाधि होडमा पुगेको हो। एपीएफको तर्फबाट खेलको 34 मिनटमा रश्मि कुमारी घिसिङले पहिलो गोल गरिन्। एपीएफले उपाधिका लागि त्रिभुवन आर्मी फुटबल क्लबसँग फाइनल खेल्नेछ। फाइनल खेल आगामी शनिबार हुने हाम्रा संवाददाता सविता पाण्डेले जनाएकी छिन्।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 24 डिग्री सेल्सियस, न्यूनतम 9.5 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 23.6 डिग्री सेल्सियस, न्यूनतम 8.8 डिग्री सेल्सियस, पोखराको अधिकतम 25.5 डिग्री सेल्सियस, न्यूनतम 12.5 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 27 डिग्री सेल्सियस, न्यूनतम 9.4 डिग्री सेल्सियस र दिपायलको अधिकतम 29.2 डिग्री सेल्सियस, न्यूनतम 9.3 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संघीय संसदका दुवै सदनबाट सरकारले ल्याएका 5 अध्यादेश स्वीकृत। प्रतिनिधि सभा बैठकमा एनजीओ र आईएनजीओ मार्फत नेपालमा आएका सहयोगको विवरण सार्वजनिक गर्न र देशका विभिन्न भागमा रहेको खानेपानीको समस्या समाधान गर्न सांसदहरूको माग। सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै समृद्धि हासिल गर्न सकिने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई र बन्धक रिहा गर्न हमासलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्तिम चेतावनी। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।